نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. خلاصة قرآن کے سلسلے میں 28 پارے کا آخری رب شروع کریں گے اللہ تعالیٰ کی توفیق سے. سورة تغابن کی آیت نمبر 11 سے. أعوذ بالله من الشيطان الرجيم ما أصاب من مصيبة إلا بإذن الله. کوئی مصیبت کبھی نہیں آتی مگر اللہ کے اذن ہی سے آتی ہے. جو شخص اللہ پر ایمان رکھتا ہو اللہ اس کے دل کو ہدایت بخشتا ہے. اللہ تعالیٰ کو ہر چیز کا علم ہے. اور کرو کیا؟ وَأَطِيعُوا اللَّهَ وَأَطِيعُوا الرَّسُولَ. اور اللہ اور اس کے رسول کی اطاعت کرو. اور اگر تم اطاعت سے منہ موڑتے ہو تو ہمارے رسول پر صاف صاف حق پہنچا دینے کے سوا کوئی ذمہ داری نہیں. اللہ لا الہ الا ہوا وعلی اللہ فلیتوکل المؤمنون. اللہ وہ ہے جس کے سوا کوئی ذات نہیں, پس ایمان لانے والوں کو اللہ ہی پر بھروسہ رکھنا چاہیے. اب دیکھیے کہ پچھلے حصے میں بھی ہم نے یہی دیکھا کہ مال اور اولاد, گھر داریاں, یہ بعض دفعہ انسان کے پاؤں کی بیڑیاں بن جاتی ہیں. اللہ تعالیٰ ان آیات میں عطی اللہ اور عطی الرسول کی بات کر کے ہم سب کو اس بات کی دعوت دیتے ہیں کہ تمہاری زندگی میں ٹاپ موسٹ پرائرٹی اللہ کا دین ہو. اللہ کے دین کو پیچھے چھوڑ کر اگر تم نے مال اور اولاد کے ساتھ جتنا بھی وقت لگا دیا, نمازیں چھوڑ دی, دین چھوڑ دیا, تو یاد رکھو کہ تمہیں خوشی نہیں ملے گی ان چیزوں سے. اسی لیے اب ایک بار پھر تھوڑا سا آگاہ کیا جا رہا ہے ایک مسلمان مرد کو. یا ایھا الذین آمنوا ان من ازواجکم واولادکم عدوا لکم. اے لوگو جو ایمان لائے ہو, تمہاری بیویوں اور تمہاری اولاد میں سے بعض تمہارے دشمن ہیں. سب نہیں, بعض. کون سے؟ لکھ لیجئے جو اللہ کے دین کے راستے میں رکاوٹ بنے, نمازیں پڑھنے سے روکیں, گناہ کی دعوت دیں, مجبور کریں جو مرد اپنی بیویوں کو غلط کام کرنے پہ, اور وہ بچے جن کی غلط چیزوں پہ جذبات کے مارے ہوئے لوگ پردے ڈالنے لگ جائیں, یہ سب دشمن ہیں. ورنہ تو یہ نعمت ہے. جس قرآن میں یہ آیت ہے وہاں یہ بھی تو آیت ہے کہ المال والبنون زینۃ الحیات الدنیا, سورۃ کہف میں. اور سورۃ روم میں تو بیوی کے لیے کیا کہا کہ لتسکنوا الیہا. تو یاد رکھیے کہ صرف ایک آیت پڑھ کے یہ کہہ دینا کہ اللہ تو شاید بیویوں کے خلاف ہے اور بچوں کے, ایسا نہیں ہے. ٹیکس کے اعتبار سے سمجھ لیں کہ وہ چیزیں جو اللہ کے دین کے راستے میں رکاوٹ بنے, پھر وہ تو سچی بات ہے کہ وہ تو دشمن ہے. اس سے بڑی دشمنی اور کیا ہوگی کہ جو شوہر اپنی بیوی کو جنت سے دور کر دے, یا وہ بیوی جس کو شوہر اس کا جنت سے دور کر دے. اب کرو کیا, یہ دشمن ہے تو پھر مارو ان کو. نہیں, آپ لفظوں کو گنتے جائیے گا. فَاحْذَرُوهُمْ وَإِن تَعْفُوا وَتَصْفَحُوا وَتَغْفِرُوا فَإِنَّ اللَّهَ غَفُورٌ رَّحِيمٌ. ان سے ہوشیار رہو. طریقہ سکھا دیا کہ ان کی ہر بات آنکھیں بند کر کے مانتے نہ جاؤ. کولو کے بیل کی طرح بیوی کی ہر بات نہ مانو کہ وہ جو کہے, بلکہ دیکھو کہ بیوی کا مطالبہ قرآن اور سنت سے ٹکراتا تو نہیں ہے. بیٹیوں کے لاڈ اور محبت میں اور ان کے انگلش بولنے کی وجہ سے ان کے سحر میں مبتلا نہ ہو جاؤ, بلکہ یہ دیکھو کہ ان کا کون سا مطالبہ ٹھیک ہے اور کون سا غلط ہے. رہ گئی بات ان کی طرف سے پہنچنے والی تکلیفوں کے, تو پھر یاد رکھو کیا کرو. اگر تم عفو درگزر سے کام لو اور معاف کر دو تو اللہ غفور الرحیم ہے. تین لفظ آتے ہیں معافی کے لیے, تعفو, تصفحو, تغفرو, تینوں ادھر آگے. چوتھا بھی کوئی ہوتا تو اللہ تعالیٰ نے وہ بھی شاید ادھر ڈال دینا تھا کہ بیوی کے ساتھ معاملہ کرتے ہوئے اور شوہر کے ساتھ معاملہ کرتے ہوئے کیا مزاج ہونا چاہیے معافی اور درگزر کا. تمہارے مال اور تمہاری اولاد تو ایک آزمائش ہے, اور اللہ ہی ہے جس کے پاس بڑا اجر ہے. بس جب تک تمہارے بس میں ہو اللہ سے ڈرتے رہو اور سنو, اطاعت کرو اور اپنے مال خرچ کرو, یہ تمہارے ہی لیے بہتر ہے. جو لوگ اپنے دل کی تنگی سے محفوظ رہ گئے بس وہی فلاح پانے والے ہیں. ان تقرض اللہ قرضاً حسنا, اگر تم اللہ کو قرض حسن دو تو وہ تمہیں کئی گنا بڑھا کر دے گا اور تمہارے قصوروں سے درگزر فرمائے گا. اللہ بڑا قدردان اور بردبار ہے, حاضر اور غائب ہر چیز کو جانتا ہے, زبردست اور دانا ہے. آپ دیکھیے کہ اس صورت میں ہمیں مال کی دل سے محبت نکالنے کی کتنی آیتیں ملیں. ساری باتوں کا خلاصہ کیا ہے کہ یہ زندگی غنیمت ہے, اس کو اللہ کے راستے میں استعمال کرو. ہم سب اپنی ویلیو تو پہچانیں, ہم کیا تھے. آج اگر یہ اللہ کا دین اور اس کی تھوڑی سی خدمت ہماری زندگی سے نکل جائیں تو سارا دن ہم کیا کرتے ہیں, جو جانور کرتے ہیں. کھانا پینا پڑھنا دنیا داری, یہ تو جانوروں سے زیادہ انسان کرتے ہیں. हम अगर अल्लाह के दीन के लिए कोई काम करते हैं तो क्या ये कोई एहसान करते हैं अल्लाह के ऊपर? नहीं, आप देखिए कि जिस तरीके से अल्लाह ताला किसी को ऑनर देता है ना, और वो ऑनर क्या है, मन युरिदिल्लाहु बिही खैरन अन युफक्किहु फिद्दीन, अल्लाह जब किसी बंदे के साथ खैर का मामला करे तो उसको दीन में समझ देता है। तो जब हम अल्लाह सुबहाना ताला के दीन का कोई काम कर रहे होते हैं ना, तो हमेशा दिल में आजजी भी हो और ये धड़का लगा रहे कि कहीं मेरे से ये नेमत छिन ना जाए। क्योंकि आप देखिए कि शैतान को खूब अच्छी तरह पता है कि जब एक बंदा सिर्फ नमाज़ें पढ़ता है तो उस नमाज के बावजूद उसके दिल में क्या कुछ आ सकता है, गलत चीज़ें आ सकती हैं, वो अकीदे में ख़राब है। लेकिन जब आप अल्लाह के दीन की खिदमत करते हैं तो शैतान को आप इंतहाई बुरे लगते हैं, सारी चीज़ों से हटा के आपको इस सूर से करेगा कि नहीं, तुम ये नहीं कर सकते, तुम अब औरतें हो, तुम्हारे बच्चे हैं, तुम्हारे पास वक्त नहीं है, ये नहीं वो नहीं। तो अल्लाह कहता फिर मौत याद कर लो, और जब मौत याद आती है तो यकीन करें अपनी ज़िंदगी की कदर पहचानते हैं बंदा। हम सब खुद से पूछें, अगर आज इसी लम्हे में मेरी जान निकल जाए, क्या है मेरे हाथ में, क्या साथ लेके जाऊंगी, अपनी ज़िंदगी की ये अधूरी तस्वीर। ये तो अल्लाह ने हमें किसी काम का बना के कदर कर ली हमारी, वरना हम क्या थे। आज लेटें तो बिस्तर से उठ नहीं सकते, झुकें तो सीधे हो नहीं सकते, ना चाहें तो कदम नहीं हमारे चल सकते। ये अल्लाह ने हम सबको दिया, तो अल्लाह से दुआ करते हैं कि अल्लाह इन नेमतों का हक हमसे बेहतरीन तरीके से पूरा कराए, और हम अल्लाह के आजिज़ बनकर इस चीज़ को अपनी ऑनर समझते हुए करने लगें कि अल्लाह तू हमारे से इस दौर में दीन का वो काम ले ले कि जिसकी ज़रूरत है। अगली सूरत है सूरत तलाक। बिस्मिल्लाहिर्रहमानिर्रहीम। या अय्युहन्नबी इज़ा तल्लक्तुमुन्निसा فَطَلِّقُوهُنَّ لَا تُخْرِجُوهُنَّ وَلَا يَخْرُجْنَ إِلَّا يَأْتِينَ بِفَاحِشَةٍ مُبَيِّنَةٍ۔ اے نبی، جب تم لوگ کو طلاق دے دو تو ان کرو، عدت کے لیے طلاق دینا کہے کہ عدت کے دوران بیوی شوہر کے گھر میں رہے گی، اور عدت کے زمانے ٹھیک شمار کرو، اور اللہ سے ڈرو جو تمہارا رب ہے، زمانے عدت میں نہ تمہیں ان کے گھر سے نکالو اور نہ نکلیں۔ ہمارے ہاں کیا ہوتا ہے، پہلے ہی باپ کے گھر لڑکیاں پہنچی ہوتی ہیں، और ऊपर वाले बातें कर कर के शौहर बीवी के दिल में अगर कुछ नरमी आनी भी थी तो उसको दूर कर देते हैं, इल्ला ये कि वो किसी सरी बुराई का इर्तिकाब करें या अल्लाह की मुकर्रर करदा हदें हैं। जो कि अल्लाह की हदों से तजावुज़ करेगा वो खुद अपने ऊपर जुल्म करेगा। तुम नहीं जानते शायद अल्लाह इसके बाद मुवाफ़कत की कोई सूरत पैदा कर दे। ये है इल्लत, लिख सकते हैं इसके नीचे कि इद्दत के दौरान शौहर बीवी क्यों एक ही घर में रहें, शायद समझौता हो जाए, रजू कर ले, एक दूसरे से मोहब्बत का एहसास आ जाए। जब गिरही काट दी तो फिर कैसे दोबारा आएंगे, दिल भी चाहता है। बाज़ दफ़ा देखा है कि लड़कियाँ मायके में आके फिर रोती हैं, उनको जाना होता है वापस, लेकिन माँ बाप नहीं जाने देते, भाई नहीं जाने देते। कहीं उधर लड़के की माँ रुकावट बन जाती है, कहीं बहनें रुकावट बनती हैं। तो अल्लाह करे घर में रहो, शायद घर टूटने से बच जाए। फिर जब अपनी इद्दत की मुद्दत के खात्मे पर पहुँचे तो या तो इनको भले तरीके से अपने निकाह में रोक रखो या भले तरीके से इन पर जुदा हो जाओ, और दो ऐसे आदमियों को गवाह बना लो जो तुम में से साहिब अदल हों। और ऐ गवाह बनने वालों, गवाही ठीक ठीक अल्लाह ही के लिए अदा करो। ये बातें हैं जिनकी तुम लोगों को नसीहत की जाती है हर उस शख्स को जो अल्लाह और आखरत के दिन पर ईमान रखता हो। जो कोई अल्लाह से डरते हुए काम करेगा अल्लाह इसके लिए मुश्किल से निकलने का रास्ता पैदा करेगा। लेकिन अगर तुमने उजरत तय करने में एक दूसरे को तंग किया तो बच्चे को कोई और औरत दूध पिला लेगी। खुशहाल आदमी अपनी खाली के मुताबिक नफका दे, और जिसको रिस्क कम दिया गया वो इसी माल में से खर्च करे जो अल्लाह ने इसको दिया, और अल्लाह ने जिसको जितना कुछ दिया इससे ज्यादा का वो उसको मुकल्लफ नहीं बनाता, यानी अल्लाह ताला उसको उससे ज्यादा की तकलीफ नहीं देता। बात नहीं कि अल्लाह तंग दस्ती के बाद फराख दस्ती भी अता करे। यकीन करें इतने खूबसूरत इज़दवाजी अहकामात हैं और माशरती जिंदगी को हसीन बनाने वाली बातें हैं कि पैसों के पीछे लग कर अपने आप को जाया ना करो। अल्लाह आज गुर्बत है तो कल दौलत दे सकता है, आज टूटा हुआ दिल है कल अल्लाह इसमें मोहब्बत डाल सकता है। असल बात यह है कि अगर शादी के बाद तलाक की नौबत भी आ जाए और फरीकैन अल्लाह से डरने वाले हों तो वो तोड़ते हुए भी उतने ही एहसान से मामला करें जितना के घर जोड़ते हुए थे। ख़ास तौर पर आप देखिए कि यहाँ बच्चों की बात है ना, तो बाज़ दफ़ा आप देख रहे हैं अपने इर्द गिर्द जो सोसाइटीज़ जिनमें हम आज जी रहे हैं कितनी ब्रोकन फैमिलीज है, और तरस आते हैं उन बच्चों पे। एक हफ़्ता उधर, आधा दिन उधर, माँ के घर जा रहे हैं, उधर जा रहे हैं, और एक अजीबो गरीब ब्रोकन सोसाइटी हमें दिखती है। ऐसे बच्चों के कभी कोई जज्बात को तो पढ़ के देखे, आंसू निकलते होंगे रात को, तकियों में भिगो के सर सोते होंगे कि कहाँ है माँ और कहाँ है बाप। तो बाद सफा शादी करने में भी जल्दी और शादी तोड़ने में भी जल्दी। एक बात लिख लें, अल्लाह की तरफ से फितरत का खामोश इशारा है, शायद इसको समझ सके हम, कि जब कोई बच्चा आ गया एक शादीशुदा कपल की गोद में, तो ये बच्चा अब इस बात का ऐलान है कि इस घर को तोड़ना नहीं जोड़ना। दोनों तो फिर बहल जाएंगे, फिर कोई शादी हो जाएगी, लेकिन उस बच्चे का क्या मुस्तकबिल है? तो मैं कहती हूँ कि अगर घर तोड़ने हैं तो बच्चों से पहले तोड़ दो, पहले रिश्ते ही सोच के करो। अगर शादी के बाद महसूस हो रहा है कि गड़बड़ है, कुछ नहीं सही, तो फिर तोड़ दो, इसलाह नहीं हो रही, ख़त्म कर दो। लेकिन अगर एक बच्चा भी आ गया दुनिया में, तो अब उस एक नए बच्चे और उसके मुस्तकबिल को ख़राब करने से बचो, वरना वो एक सोसाइटी पर बोझ बन जाएगा, और ऐसे बच्चे फिर बाज़ दफ़ा मुजरिम तक बन जाते हैं। वक़ा ये मिन क़रयतिन अततना अमरी रब्बिहा, कितनी ही बस्तियां हैं जिन्होंने अपने रब और उसके रसूलों के हुक्मों से सरताबी की, तो हमने इनसे सख्त मुहासबा किया और इनको बुरी तरह सजा दी। उन्होंने अपने किए का मज़ा चख लिया और इंजामे कार घाटा ही घाटा है। अल्लाह ने आखरत में इनके लिए सख्त अजाब मुहैया कर रखा है। बस अल्लाह से डरो ऐ साहिबे अकल लोगो, जो ईमान लाए हो। अल्लाह ने तुम्हारी तरफ एक नसीहत नाजिल कर दी, एक ऐसा रसूल है जो तुमको अल्लाह की साफ साफ हिदायत वाली आयात सुनाता है, ताकि ईमान लाने वालों और नेक अमल करने वालों को तारीकियों से निकाल कर रोशनी में ले आए, और जो कोई अल्लाह पर ईमान लाए और नेक अमल करे, अल्लाह इसे ऐसी जन्नतों में दाखिल करेगा जिनके नीचे नहरें बहती होंगी, और ये लोग इसमें हमेशा हमेशा रहेंगे। अल्लाह ने ऐसे शख्स के लिए बेहतरीन रिस्क रखा है। कितनी खूबसूरत आयतें, ऐसे पढ़ते हुए लग रहा था जैसे एक फ्लो की सूरत है। अल्लाह ने इतना प्यारा रसूल दिया, अंधेरों से रोशनियों का सफ़र, गुमराहियों से हिदायत का, अंधेरों से रोशनी का सफ़र है। दुआ कीजिए कि अल्लाह हमें इस दीन की कदर वाला बनाए, इस रसूल की कदर वाला बना दे, और हम इस तरीके से इसकी बात को अपनी ज़िंदगियों में ला सकें कि हमारी ज़िंदगियां भी खूबसूरत हो जाएं। आज अंधेरों में सिसकती भी इंसानियत के लिए कुछ करके जाएं दुनिया से, कि ये कुरान के और इल्म के नूर के चिराग घरों घरों में आएं, और लोग क्यों जुल्म से सहें, क्यों दुखी जिएं। किसी से मेरी बात हुई तो मैंने उन्हें कहा, मेरा दिल करता है कि आप खूबसूरत ज़िंदगी बसर करें, आपके चेहरे पर क्यों तफक्कुर आते हैं, आप क्यों दुखी दिखती हैं। मैं दुआ देती हूँ आपको कि अल्लाह ताला आपको दुनिया की भी खुशियाँ दिखाए, और सच्ची खुशियाँ दीन वालों के हिस्से में आती हैं, कोई माने ना माने। आप सब भी अपने आप से पूछिए, कामों के अंबार में अटे हुए हैं, मुश्किलात हैं, आजमाइशें हैं, प्रॉब्लम्स हैं, कंप्यूटर काम नहीं कर रहे, कोई नहीं है, ये नहीं है, राइट नहीं है, 100 किस्म के मसले आते हैं दीन के काम करने वालों को, लेकिन दिल की कैफियत ततनज़्ज़लु अलैहि वलानु वाबशिरु बिल जन्नति अल्लती कुंतुम, ईमान को परखिए। सच्चा मोमिन मुश्किल से मुश्किल हालात में इंसान अता करे। आखिरी सूरत है पारे की, सूरत तहरीम। घरेलू ज़िंदगी के अंदर किस तरह से एक इंसान तनासुब पैदा करे, क्या शौहर हमें बुराइयां पे मजबूर कर सकते हैं, बीवी आसियत के मजबूर कर शौहरों को जवाब देना है, और कमारी बच्चियां क्या माँ बाप का नाम लेकर दीन से रुक सकती हैं। बीवी मरियम की कहानी है, और दो बिगड़ी हुई औरतों की भी कहानी इसमें पढ़ेंगे, कि जिनको अल्लाह ने नबियों की बीवी बना दिया लेकिन नसीब खोटे थे। आइए शुरू करते हैं, बिस्मिल्लाहिर्रहमानिर्रहीम। या अय्युहन्नबी लिम तुहर्रिमा अहल्लल्लाहु लक तब्तगी मर्दात अज़्वाजिक वल्लाहु गफूरुर रहीम। ए नबी, आप क्यों उस चीज़ को हराम करते हैं जो अल्लाह ने आपके लिए हलाल की है? क्या इसलिए कि आप अपनी बीवियों की खुशी चाहते हैं? अल्लाह माफ़ करने वाला और रहम फरमाने वाला है। अल्लाह ने तुम लोगों के लिए अपनी कस्मों की पाबंदी से निकलने का तरीका मुकर्रर कर दिया। अल्लाह तुम्हारा मौला है और वही अलीम और हकीम है। देखिए कितनी अकीदे की वजाहत कर दी कि हराम और हलाल का इख्तियार नबी को भी नहीं है। बाकी बातें तो छोड़ें, हम कहते जो अल्लाह चाहे मोहम्मद चाहे, अल्लाह के पकड़े को छुड़ाए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, कितने मुशरिकाना बातें हम करते हैं। अल्लाह के नबी को कह दिया कि तुम अपनी बीवियों को खुश तो रखो लेकिन अल्लाह की खुशी के अंडर। ये सूरत हम सबको एक मेयार देती है कि अपने जोड़े को, शौहर या बीवी को, कहाँ तक किस हद तक खुश कर सकते हैं, उसकी कौन सी बात मानेंगे और कौन सी नहीं मानेंगे। ہر وہ بات مانیں گے جو اللہ اور اس کے رسول کے رستوں کے مطابق ہو، اور ہر اس بات سے منہ پھیر دیں گے جو اللہ اور اس کے رسول کے دین سے ٹکرائے۔ ایک واقعہ بیان کیا گیا جس کو بنیاد بنایا گیا۔ وَإِذْ أَسَرَّ النَّبِيُّ إِلَىٰ بَعْضِ أَزْوَاجِهِ حَدِيثًا، اور یہ معاملہ بھی قابل توجہ ہے کہ نبی نے ایک بات اپنی بیوی سے راز میں کہی تھی، پھر جب اس بیوی نے کسی اور پر وہ راز ظاہر کر دیا اور اللہ نے نبی کو اس راز کے کھولنے کی اطلاع دے دی، تو نبی نے اس پر کسی حد تک اس بیوی کو خبردار کیا اور کسی حد تک اس سے درگزر کیا۔ پھر جب نبی نے اسے راز کھولنے کی بات بتائی تو اس نے پوچھا، آپ کو کس نے خبر دی؟ نبی نے بتایا، نبانی العلیم الخبیر، مجھے اس نے خبر دی جو سب کچھ جانتا ہے اور بہت باخوب باخبر ہے۔ ان تتوبا الی اللہ فقد صغت قلوبکما، اگر تم دونوں اللہ سے توبہ کرتی ہو تو یہ تمہارے لیے بہتر ہے، کیونکہ تمہارے دل سیدھی راہ سے ہٹ گئے ہیں، اور اگر نبی کے مقابلے میں تم نے جتھا بندی کی تو جان رکھو کہ اللہ اس کا مولا ہے۔ اور اس کے بعد جبرائیل اور تمام صالح اہل ایمان اور سب ملائکہ اس کے ساتھی اور مددگار ہیں۔ بعید نہیں کہ اگر نبی تم سب بیویوں کو طلاق دے دے تو اللہ اسے ایسی بیویاں تمہارے بدلے میں عطا فرما دے جو تم سے بہتر ہوں، سچی مسلمان، با ایمان، اطاعت گزار، توبہ گزار، عبادت گزار اور روزے دار، خواہ شوہر دیدہ ہوں یا باقیرہ۔ یہاں آپ دیکھیے کہ واقعہ اللہ کے نبی کی زندگی میں تھا۔ اس سے ہمیں کیا پتہ چلتا ہے کہ ایک شوہر اپنی بیوی کا خیال رکھے۔ واقعہ معروف ہے، پیچھے بھی ہم کئی بار دور قرآن میں بھی اس پہ بات کر چکے کہ اللہ کے نبی کو صرف اس بات پر کہ میرے منہ سے باس آتی ہے، بو آتی ہے، تو شہد سے اپنے آپ کو روک لیا تو اللہ نے منع کر دیا کہ آپ ایسا نہیں کرتے۔ اس سے پتہ چلتا ہے کہ ایک شوہر کو اپنی بیوی کو خوش رکھنے کی ہر ممکن کوشش کرنی چاہیے، اور جس طرح سے جس حد تک شریعت اجازت دے اس کے اوپر بات کرے۔ اور یہاں سے ایک اور بات پتہ چلتی ہے کہ اگر شوہر نیک ہوں اور بیوی اس کے ساتھ کوئی ہوشیاری کرنا چاہے گی تو اللہ تعالیٰ خود بخود اس مرد کے دل میں خیر کی بات ڈال دے گا۔ اصل معاملہ یہ ہے کہ اس رشتے میں جتنا اللہ کا ڈر زیادہ ہوگا اتنی اللہ تعالیٰ کی مدد زیادہ ہوگی۔ آپ اپنی بیویوں کے پاس عصر کے بعد کا وقت گزارا کرتے تھے، اور جس بیوی کے ساتھ رات گزارنی ہوتی آخری وقت پھر اس کو دے دیتے۔ بعض بیویوں کو اس پہ تھوڑا سا ملال ہوا کہ اللہ کے نبی ہمارے پاس زیادہ وقت لائیں۔ اس سے عورتوں کے جذبات کی بھی ایک بات پتہ چلتی ہے، کس طرح سے عورت چاہے نبی کی بیوی بن جائے لیکن اپنے عورت پنے سے باز نہیں آ سکتی۔ اب سب مردوں کو پکارا گیا، یا ایھا الذین آمنوا قوا انفسکم واہلیکم نارا وقودھا الناس والحجارہ، اے لوگو جو ایمان لائے ہو، بچاؤ اپنے آپ کو اور اپنے اہل عیال کو ساگ سے جس کا ایندھن انسان اور پتھر ہوں گے۔ سوچئے، واحد مقام ہے قرآن پاک کا جس میں ایمان والوں کو آگ سے بچایا گیا یا آگ سے بچنے کی دعوت دی گئی، جس پر نہایت تندخو اور سخت گیر فرشتے مقرر ہوں گے جو کبھی اللہ کے حکم کی نافرمانی نہیں کرتے اور جو حکم بھی ان کو دیا جاتا ہے اسے بجا لاتے ہیں۔ اس وقت کہا جائے گا کہ کافرو، آج معذرتیں پیش نہ کرو، تمہیں تو ویسا ہی بدلہ دیا جا رہا ہے جیسے تم عمل کر رہے تھے، کرو کیا؟ یا ایھا الذین آمنوا توبوا الی اللہ توبۃ نصوحا، اے لوگو جو ایمان لائے ہو، اللہ کے حضور توبہ کرو، خالص توبہ، بعید نہیں کہ اللہ تمہاری برائیاں دور کر دے اور تمہیں ایسی جنتوں میں داخل فرما دے جن کے نیچے نہریں بہ رہی ہوں گی۔ سوچیے، توبہ کرنے کے اتنے فائدے ہیں، جنت نہروں والی، اس لیے کہ ایک انسان اللہ کے حکموں پہ عمل کرتا ہوا پچھلی زندگی کے کاموں کو چھوڑتا ہے، اللہ تعالیٰ اس کے لیے آسانیاں کر دیتا ہے۔ یہ وہ دن ہوگا جب اللہ اپنے نبی کو اور ان لوگوں کو جو اس کے ساتھ ایمان لائے ہیں رسوا نہ کرے گا، ان کا نور ان کے آگے آگے اور ان کے دائیں جانب دوڑ رہا ہوگا، اور وہ کہہ رہے ہوں گے، ربنا اتمم لنا نورنا واغفر لنا انک علی کل شیء قدیر، اے ہمارے رب، ہمارا نور ہمارے لیے مکمل کر دے اور ہم سے درگزر فرما، تو ہر چیز پر قدرت رکھتا ہے۔ یہ نور کب چاہیے؟ جب اندھیرے ہیں، اور اس نور کی شمع آج قرآن کی صورت میں ہمارے ہاتھ میں۔ چاہتے ہیں کہ پلسرات کے اندھیروں سے بچیں تو دنیا میں اپنے لیے نور کے چھوٹے چھوٹے سورسز جمع کرنے شروع کر دیں۔ ہم کسی موقع کو بہت چھوٹا سمجھتے ہیں، شاید وہی کل قیامت کے دن ہماری روشنی کا ذریعہ بن جائے اور اللہ تعالیٰ ہمیں لوگوں کی ہدایت کا ذریعہ بنا دے۔ یا ایھا النبی یجاہد الکفار والمنافقین واغلظ علیہم، اے نبی، کفار اور منافقین سے جہاد کریں اور ان کے ساتھ سختی سے پیش آئیے، ان کا ٹھکانہ جہنم ہے اور وہ بہت برا ٹھکانہ ہے۔ اللہ کافروں کے معاملے میں نوح اور لوط کی بیویوں کو بطور مثال پیش کرتا ہے۔ وہ ہمارے دو صالح بندوں کی زوجیت میں تھیں، مگر انہوں نے اپنے ان شوہروں سے خیانت کی اور وہ اللہ کے مقابلے میں ان کے کچھ بھی کام نہ آ سکے۔ دونوں سے کہہ دیا گیا کہ جاؤ، آگ میں جانے والوں کے ساتھ تم بھی چلی جاؤ۔ اور اہل ایمان کے معاملے میں اللہ فرعون کی بیوی کی مثال پیش کرتا ہے، جبکہ اس نے دعا کی کہ رب ابنی لی عندک بیتاً فی الجنہ، اے میرے رب، میرے لیے اپنے ہاں جنت میں ایک گھر بنا دے اور مجھے فرعون اور اس کے عمل سے بچا لے اور ظالم قوم سے مجھ کو نجات دے۔ اور عمران کی بیٹی مریم کی مثال دیتا ہے، جس نے اپنی شرمگاہ کی حفاظت کی تھی، پھر ہم نے اس کے اندر اپنی طرف سے ایک روح پھونک دی اور اس نے اپنے رب کے ارشادات اور اس کی کتابوں کی تصدیق کی اور وہ اطاعت گزار لوگوں میں سے تھی۔ یہ تھی سورۃ تحریم۔ شادی شدہ عورتوں کے ان کے شوہر دین سے نہ روکیں اور ان میرڈ بچیوں کو ان کے ماں باپ دین سے نہ روکیں۔ دین کا کام کرنے والے لوگوں کی باتوں سے بے نیاز ہو کر کام کرتے ہیں۔ اللہ تعالیٰ سے دعا ہے کہ ہم سب کے لیے جنت میں گھر بنائے، اور رب ابنی لی عندک بیتاً فی الجنہ اس دعا کا ہمیں بھی مستحق بنا دے۔ الحمدللہ رب العالمین۔ 28 پارہ پورا ہوا۔ سبحانک اللہم و بحمدک، اشہد ان لا الہ الا انت، استغفرک و اتوب الیک۔